आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो ख्रिस्टी अभिवादन, नमस्कार अनि जय मसीह। र तपाईहरूलाई आजको यस कार्यक्रममा फेरि पनि एकपल्ट हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा
हामीले आज मर्कुस 14 अध्यायबाट अध्ययन गर्न मनन गर्न गइरहेका छौं र आज हामी खाली मर्कुस 14 अध्याय 1-25 पदसम्म देख्नेछौ। मित्र, अहिले हामी मर्कुस रचित सुसमाचारको सबभन्दा लामो अध्यायमा आएका छौं, जुनको 72 पदहरू छन्। अहिले हामी निश्चय नै क्रियाको व्यवहारको अध्यायमा छौं, तर पनि येशु कति पनि क्रिया गर्ने जनको रूपमा देख्दैनौ। अबदेखि उहाँ अरूहरूद्वारा चलाइन्दछ, दुवै आफन्तहरू र शत्रुहरूद्वारा उहाँलाई सुम्पिने समय आइसकेको छ। उहाँको संसारिक सेविकाई अगमबाड़ीको परिपूर्णतामा अन्त भएको छ। यसैया भविष्य वक्ता 53 अध्यायको 7 पदमा भन्दछन्, उहाँलाई मारिन लगिएको थुमा जस्तो ल्याइएको छ, उहाँ आफैलाई मानिसहरूको हातमा सुम्पिदिइरहनु भएको छ। मरियमले उहाँलाई तेल घसिदिन्छिन्, यहुदाले उहाँलाई धोका दिन्छ, विश्वासघात गर्छ र पत्रुसले उहाँलाई इन्कार गर्छ र महासभाले उहाँलाई गिरफ्तार गर्दछ। उहाँ आफैलाई पिताको इच्छामा सुम्पिदिनुहुन्छ। जब हामी क्रुसको छायामा आउँछौं, श्रद्धा देखाउने हृदयले महसुस गर्नेछ कि हामी पवित्र भूमिमा छौं। यसको त्यति गहिराइ छ जुनको गहिराईमा हामी पुगेका छैनौ र यसको त्यति धेरै उचाइ छ जुनको नापिएको छैन। यस क्षणको क्रिया उहाँको आत्माको घोर व्यथा र तीव्र पीड़ाको समावेश गर्दछ। उहाँको घड़ी समय आइपुगेको छ। के तपाईँले याद गर्नुभएको छ कि कनानको विवाहमा उहाँले आफ्नी आमालाई भन्नुभयो, मेरो समय अहिले आएको छैन, तर अहिले यो आइसकेको छ। यस अध्यायमा र हरेकले यो देख्छ कि नर्क र स्वर्गको अनौठो तर्क वितर्क बहसको ज्योति र अन्धकार उही एउटै दिशामा सँगै गइरहेको छ। धार्मिकता र पाप परमेश्वर कहाँ र क्रुस कहाँ गइरहेको छ र शैतानले निर्णय गरेको छ कि उहाँ क्रुसीकरण हुनेछ। अनि आज हरेक व्यक्ति विशेषले पनि आज पनि यो नै कुनै निर्णय बनाउने हो त्यसको तय गर्न सक्छ, अर्थात कुन निर्णय बनाउने हो त्यसको तय गर्न सक्छ। यो अध्यायको मेरो रूपरेखा यस प्रकारको छ। पद 1-2 मुख्य पुजारी र शास्त्रीहरूले प्रभु येशूलाई मार्न गुप्त योजना गर्छन् अनि 3-9 पदमा बेथानीको मरियमले बहुमूल्य सुगन्धित तेल प्रभु येशूको शिरमा खन्याउँछिन् अनि पद 10-11 यहुदाले येशूलाई धोका दिन विश्वासघात गर्न योजना बनाउँछ अनि येशूले आखिरी निस्तारको लागि र पहिलो प्रभु भोजको लागि तयारी गर्नुहुन्छ अनि त्यो चाहिँ हामी 12-25 पदमा देख्छौ अनि 26-31 पदमा चाहिँ पत्रुसले आफ्नो निष्ठा भक्तिको शपथ खान्छन् अनि 32-42 पदमा प्रभु येशु गेतस मुनिको बगैंचामा प्रार्थना गर्नुहुन्छ। 43-52 पदमा प्रभु येशुलाई गिरफ्तार गरिन्दछ र 53-65 पदमा प्रभु येशुलाई महासभाको अगाडि छानबिनको लागि केरकारको लागि लगिन्दछ अनि 66-72 पदमा चाहिँ पत्रुसले यो कुरामा विरोध गर्दछ कि तिनले कति पनि येशु प्रभुलाई चिन्दैनन् जान्दैनन्। यी भए यस 14 अध्यायको रूपरेखा। अब आउनुहोस् मर्कुस 14 अध्याय पद 1-2 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, यसको 2 दिनपछि निस्तार र अखमिरे रोटीको चाड थियो। मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौ भन्ने दाउमा थिए, किनभने तिनीहरूले भनेका थिए चाडको बेलामा होइन नत्र त मानिसहरूमा हुलदुङ्गा मचिएला। निस्तार चाड पहिलो महिनाको 14 दिनमा मनाइन्दथ्यो, जुन चाहिँ यहुदी महिना निशान थियो र यो निशान महिना चाहिँ अप्रेल महिनामा पर्दछ। लेबी 23:5 पदमा भनिएको छ, पहिलो महिनाको 14 दिनको साँझमा परमप्रभुको निस्तार मनाऊ अनि त्यसपछि अखमिरे रोटीको चाड चाहिँ त्यही महिनाको 15 दिनमा मनाइन्दथ्यो र यो त्यसपछि लगातार 7 दिनसम्म हुँदथ्यो। लेबी 23:6 पदमा भनिएको छ, त्यसै महिनाको 15 दिनमा परमप्रभुको निम्ति अखमिरे रोटी खानु। सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु। हजुर, म सोच्दछु यी धार्मिक शासकहरूको योजना चाहिँ निस्तार पर्वको अन्तमा भीड़हरू यरूशलेम छोडेर आफ्नो स्थानमा लागिसकेपछि प्रभु येशूलाई मार्ने थियो। तिनीहरूले निर्णय गरे कि चाडको बेलामा तिनीहरू यो गर्न सक्ने छैनन्। यसको मतलब निस्तार चाडको अवधिभित्र भरि जुन अखमिरे रोटीको चाड हो र यो चाड निरन्तर सात दिनसम्म मनाइन्दछ, त्यस अवधिसम्म उहाँलाई नछुने मतो गरे। देख्नुभयो, सातौं दिनको अन्तमा मानिसहरू यरूशलेमबाट आफ्नो स्थानतिर लाग्न आरम्भ गरेपछि तिनीहरू उहाँ कहाँ गएर उहाँमाथि हात बढाउनेछन्। चाडको अवधिमा उहाँलाई छुन नचाहेको कारण चाहिँ तिनीहरू होहल्ला र हंगामादेखि डराए। भीड़हरू यरूशलेममा चाडको लागि थिए र मानिसहरूले येशूलाई धेरै आदर र सम्मान दिन्थे। आम मानिसहरूले उहाँको वचनलाई र शिक्षालाई खुशी साथ ग्रहण गर्थे, सुन्थे। उहाँले तिनीहरूलाई खुवाउनुभयो र बिरामीहरूको निको पारिदिनुभयो। धेरै क्षेत्रमा प्रभु येशूले तिनीहरूको उपकार गर्नुभएको थियो। यसरी हामी देख्छौ कि धार्मिक अगुवाहरू उहाँलाई मार्ने षड्यन्त्र बनाइसकेका छैन। तीन पदमा भनिएको छ, उहाँ बेथानीमा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिंहमरमरको सिसीमा लिएर आई र त्यो सिसी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई। यहाँ अति नै प्यारो कुरा देख्छौ। युहाना रचित सुसमाचारले यस घटनालाई निस्तार चाड भन्दा छ दिन पहिले घटेको भनेर प्रस्तुत गर्दछन् राख्दछन्। तब मती र मर्कुसले यस घटनालाई निस्तार चाडको ठिक अगाडि राखेर गल्ती गरे त अह होइन। हामीले यो कुराको याद गर्न आवश्यक छ कि न त मतीले न मर्कुसले कालक्रमिक श्रेणी दिनको राख्न प्रयत्न गरिरहेका छन्। तिनीहरूको प्रत्यक्ष उद्देश्य चाहिँ यो प्यारो घटनालाई यहुदाको खराब कामको ठिक अगाडि राख्नु हो। तिनीहरू परस्पर विपरीत कुराहरू र अन्धकार र ज्योतिको लड़ाईको वर्णन गरिरहेका छैनन्। त्यसकारण तिनीहरूलाई यसरी सँगसँगै ल्याइएको छ। मती र मर्कुस ख्रिष्टको कालक्रमिक जीवनी दिन प्रयत्न गर्दैनन्। दुवै मित्र र शत्रुहरू क्रूसतिर बढ़िरहेका छन्, तर भिन्न भिन्न बाटोद्वारा। बेथानीको मरियम प्रेम र ज्योतिको बाटोमा आइरहेकी छिन्। यहुदा खराब र नराम्रो उद्देश्य लिएर चाल चलिरहेका छन्। उही समयमा यही युहानाले हामीलाई भन्छन् कि यो स्त्री मार्था र लाजरसको दिदी मरियम थिइन्। चार पाँच पदमा भनिएको छ, तर कोही कोहीले रिस गरेर आपसमा भन्न लागे, यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? किनकि यो अत्तर 300 चाँदीका सिक्का भन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो। अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे। मित्र, युहानाले हामीलाई आफ्नो विवरणमा यो पनि भन्दछन् कि यहुदा नै एक व्यक्ति थिए जसले त्रुटि वा दोष पाए र अरूहरूलाई आफ्नो रायमा सहमत हुनलाई प्रेरित गरे। यहाँ आत्मिक धार्मिक राय चाहिँ यो थियो कि यो खर्च परोपकारी काममा लगाउन सकिन्छ। वास्तवमा यहुदाले यसलाई आफ्नो स्वार्थको निम्ति अपनाउन चाहन्थ्यो। यो कुरा गर्न निराशजनक छ कि कहिलेकहीँ हामी आज ख्रिस्टियन काममा उही खालका कुराहरू पाउँदछौ। यदि तिनीहरूले यहुदालाई पैसा दिएको भए त्यो पैसा कहाँ जाने थियो भनी सोच्नुहुन्छ। छर सात पदमा भनिएको छ, तर येशूले भन्नुभयो, छोडिदेऊ, किन तिमीहरू त्यसलाई सताउँछौ? त्यसले म प्रति असल काम गरेकी छे। किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन् र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ, तर म त सधैँ तिमीहरूको साथमा हुँदिन। मित्र, यदि तिनीहरू इमानदारी भए गरीबहरूलाई सहायता गर्ने त्यहाँ थुप्रै अवसरहरू हुने थियो र तिनीहरू त्यस अवसरहरूमा आफैलाई उपलब्ध गराउन सक्थे। दीन र गरीबको उपस्थित यो युगको एक विशेषता हो। मित्र, जबसम्म येशु आउनुहुने छैन तबसम्म संसारबाट दरिद्रताको पूर्ण रूपमा निर्मूल हुने छैन, किनकि जहिले पनि त्यहाँ दीन र दरिद्रहरू हुनेछन्, शोषित वर्गहरू भएका हुनेछन्। आठ र नौ पदमा भनिएको छ, यस स्त्रीले जे गर्न सक्थे त्यही गरेकी छे। कसले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे? साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे उसको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ। मित्र भन्नुहुन्छ, त्यसले जे गर्न सक्थे त्यही गरेकी छे। अनि यो कुरा परमेश्वरले कुनै मानिसलाई गर्न कहिले पनि सोध्नु भएको छैन। तर यहाँ महत्वपूर्ण कुरा ध्यान दिनुपर्ने कुरा के छ भने मरियमसँग आत्मिक ज्ञान थियो जुन यस विशेष समयमा चेलाहरूको जीवनमा कमी देखिन्थ्यो र निराशजनक कुरा हो यो। तिनले उहाँको शरीरको दफनको लागि तेल उहाँलाई घसिन्। यसलाई सोच्नुहोस् त, यो बिचरी कमजोर स्त्री त्यस घटनाको छेउमा किनारमा उभी जुन क्रुसतिर डोराइरहेको थियो र तिनले आत्मिक वास्तविकताको जानेकी थिइन् र त्यही काम गरिन्। कुनै पनि चेलाहरूले यो कुराको बुझेका थिएनन् तर तिनले बुझेका थिइन्। त्यस दिनमा तिनले फुटाएको जटामसीको बहुमूल्य मलम सिंगमरमरको शताब्दी शताब्दीदेखि पवित्र आत्माद्वारा हाम्रा दिनसम्म बोकेको छ। यसले अझै पनि यस वर्तमान घड़ीमा पनि यसको मधुरताले हाम्रो हृदयहरूलाई भरिदिन्छ। या उहाँको दुःख र यातना र पीड़ाको छायाको त्यहाँ एकजना थिए जसले बुझेका थिए, जसले थाहा पाएका थिए। यो पढ्नलाई अति नै सजिलो छ र यो हाम्रो निम्ति अर्थविहीन हुन सक्छ। के हामी मध्ये कोहीले हाम्रा सिंहमर्मरको भडुलको येशुको निम्ति फोडेका छौ ताकि हाम्रा जीवनहरूबाट सुगन्ध आएर अरूहरूको निम्ति आशिषको कारण बन्न सकोस्? अहिले यो कुराको ध्यान दिउँ कि यस प्यारो घटनाको दृश्यको ठिक अर्को पंक्तिमा यहुदाले हाम्रा प्रभुलाई धोका दिने विश्वासघात गर्ने योजना बनाइरहेको देख्छौ। 10-11 पदमा भनिएको छ, तब बार चेलाहरू मध्ये एकजना यहुदा इस्करियोत चाहिँ येशुलाई तिनीहरूको हातमा पक्राइदिनको निम्ति मुख्य पुजारीहरू कहाँ गयो। तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने कबूल गरे अनि उहाँलाई कसरी पक्राउ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो। यहाँ हामी यहुदालाई उसको अन्धकारमय कामको देख्छौ। यो व्यक्ति अहिले प्रभु येशुलाई मार्नलाई गुप्त योजना बनाइरहेका छन्। गुप्त योजना चाहिँ प्रभु येशुलाई धोका दिने उचित सुविधाको समयको लागि पर्खनु थियो। तर तपाईँ देख्नुहुन्छ त्यस यहुदालाई प्रभुले सिधै तिनको योजनालाई अगाडि बढ़ाउन भन्नुभयो। मर्कुस 13:27 पदमा प्रभु येशुले यहुदालाई भन्नुभयो, तिमी जे गर्छौ चाँडै गरिहाल। त्यसकारण यहुदा चाँडो चाँडो गरेर फरिसीहरू कहाँ गए र भने, तपाईहरूले त्यसलाई अहिले पकड्न उचित छ किनभने हाम्रो गुप्त योजना पत्ता लगाइसकिएको छ। उसले मलाई चाँडै गर भनेर भने जुन काम गर्न योजना गरेथे। उसले शहरलाई छोड्ने छन् त्यसकारण तिनीहरूले तुरन्तै सिपाहीहरू लिएर उहाँलाई गिरफ्तार गर्न गए। मर्कुसको पुस्तकमा जाँदाखेरि अर्को उल्लेख भएको कुरा चाहिँ हाम्रा प्रभु निस्तार चाडको लागि तयारी गरिरहनु भएको छ। 12 पदमा अक्मिरी रोटीको चाडको प्रथम दिनमा जब तिमीहरूले निस्तार चाडको थुमा बलिदान चढाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, तपाईँको इच्छा के छ, हामी कहाँ गएर तपाईँको निम्ति निस्तार चाडको भोज तयार गरौं। निस्तार चाड अखमिरे रोटीसँग खानु पर्दथ्यो। त्यसपछि प्रस्थान 12:14-20 पद अनुसार निरन्तर 7 दिन अखमिरे रोटी खानु पर्दथ्यो। अहिले चेलाहरू यहाँ मोसाको व्यवस्थाको अक्षरको पछ्याउने काममा अति सावधान थिए। तिनीहरू जान्न चाहन्थे कि कहाँ तिनीहरू निस्तार चाड खाने। तिनीहरू यसको ठिक गर्न गइरहेका थिए। केही घण्टामा येशुले निस्तार चाडको अर्थको पूरा गर्नुहुने थियो। 13-14 पद अनि उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो, शहरमा जाऊ र घैलामा पानी बोकेर लैजाने एकजना मानिसले तिमीहरूलाई भेट्नेछ, उसको पछि लाग। त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, गुरूज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तारको भोज खाने मेरो पाहुना कोठा कहाँ छ। अहिले फेरि म सोच्दछु यसले हाम्रा प्रभुको मानवीय पक्षको प्रकट गर्दछ र यसले उही समयमा यस तथ्यको पनि प्रकट गर्दछ कि त्यस समयमा उहाँलाई प्रेम गर्नेहरू त्यहाँ थुप्रै थिए र उहाँको निम्ति निस्तार चाडको तयार गरिरहेका थिए। साथै यसले यो तथ्यको पनि प्रकट गर्दछ कि हाम्रा प्रभु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यो स्पष्ट छ कि त्यस घरको मालिकको नाम दिइएको छैन र तिनी एक उहाँका अनुसरण गर्ने, उहाँलाई पछ्याउने चेला थिए। त्यहाँ कुनै शंका गर्ने कारण छैन। येशुको निम्ति पहिले नै पाहुना कोठाको व्यवस्था गरिदिएको थियो भन्ने कुरामा म एक यो विचारधारा लिने व्यक्ति हुँ कि उहाँको 3 सालको सेविकै अवधिमा कहिले कहीँ यो व्यक्ति येशु कहाँ आउँदथे र उसले यो कोठा उहाँलाई बस्न दिँदथे होला। मलाई लाग्छ उहाँले येशुलाई भन्नुभयो, अब जब तपाईँ यरुसलेममा निस्तार चाडको लागि आउनुहुनेछ मैले यो कोठा तपाईँको लागि राखेको छु र यो खाली तपाईँको लागि तयार गरिनेछ। मित्र, म भन्छु यो अति महान सेवा हो जुन उसले गरेथे। त्यहाँ थुप्रै कुराहरू छन् जुन हामी प्रभुको निम्ति गर्न सक्छौ र यही नै यस व्यक्तिले गरे। 15 र 16 पद, अनि तिनले तिमीहरूलाई सजी सजाउ गरेर तयार पारेको माथिल्लो तलाको एउटा ठूलो कोठा देखाउनेछन् र त्यहाँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर। तब ती चेलाहरू गए र शहरमा पसे अनि उहाँले तिनीहरूलाई भन्नुभए जस्तै भेटाए र तिनीहरूले निस्तार चाडको भोज तयार गरे। यो कुराको ध्यान दिउँ कि येशूले निस्तार चाड अर्काको घरको कोठामा मनाउनुभयो। हजुर, यो प्रत्यक्ष छ, स्पष्ट छ कि कोठा उहाँको निम्ति तयार बनाइराखिएको थियो। त्यसकारण म सोच्दछु कि यसको सम्बन्धमा त्यहाँ अगाडि नै कुराकानी भइसकेको थियो, व्यवस्था गर्ने कुराहरू भइसकेको थियो। मलाई लाग्दैन कि घरको धनी यस अवसरमा चेलाहरूको खुट्टा धुन नभएको चेलाहरूको खुट्टा धुन नभएकोमा दोष लगाउन सकिन्छ। यो गोप्य निस्तार चाड थियो। प्रभुले मर्कुस 11:14 भन्नुभयो, म आफ्ना चेलाहरूसँग निस्तार चाड खानेछु। यो गोप्य व्यक्तिगत थियो र घरको मालिकले त्यसमा कति पनि हस्तक्षेप गरेन अनि यी सब कुराको लागि पहिले नै बन्दोबस्त व्यवस्था सहित कुराकानी भइसकेको थियो। 17 पदमा, साँझ हुँदा उहाँ 12 जनासँग आउनुभयो। यो कुराको ध्यान दिउँ कि उहाँ बेलुका आउनुभयो। निस्तार चाड घाम अस्ताएपछि आरम्भ हुन्छ अनि म सोच्दछु कि उहाँ साँझ भएपछि अन्धारोमा आउनुभयो। जबसम्म उहाँ तयारी हुनुहुन्न उहाँ तिनीहरूलाई आफ्नो हात बढाउन दिनुहुन्न, तर उचित समयमा उहाँले आफैलाई तिनीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिनीहरूले उहाँलाई क्रूसमा टाग्नेछन्। यो तिनीहरूको योजना अनुसार हुने छैन तर उहाँको योजना अनुसार। यो अद्भुत कुरा हो। यो अति नै सुन्दर र प्यारो अवसर हो। उहाँले तिनीहरूसँग अनियमित रूपमा अनौपचारिक तरिकामा निस्तार चाड खानुभयो। हामीले प्रभु भोज आइतबार बिहान औपचारिक रूपमा खाँदछौ। तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि उहाँले तिनीहरूसँग निस्तार चाडको रोटी खानुभयो र अर्को पल्ट उहाँले तिनीहरूसँग खानुभएको भोजन चाहिँ आफ्नो पुनरुत्थानपछि गलिलको किनारमा बिहानीको खाजा थियो। म सोच्दछु यो समय संगतिको सुन्दर समय थियो। म व्यक्तिगत रूपमा चर्च वा मण्डली भोजलाई आलोचना गर्दिन। म सोच्दछु कि यसले महान सुन्दर उद्देश्यको सेवा गर्न सक्छ, तर आज हामीसँग भएको चर्चको मण्डलीको भोज त्यो उद्देश्यको सेवा गरिरहेको छैन जुन यसले गर्नुपर्ने। ख्रिष्टको व्यक्तिको वरिपरि मानिसहरू भेट्नुपर्छ। संगति गर्न अति नै सुन्दर कुरा हो। यदि उहाँ केन्द्रमा हुनुहुन्न भने यो व्यर्थको छ। यद्यपि यसलाई हामी संगति भने तापनि हामीले खास विषयवस्तुको गुमाएका छौ। मण्डली भोज ख्रिष्टको व्यक्तिको वरिपरि भेट्ने अवसर हुनुपर्छ। त्यही नै यो निस्तार चाडको उद्देश्य थियो। पद 18 र 19, उहाँहरू ढल्केर खानु हुँदै गर्दा येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूमध्ये मसँग खाने एकजनाले मलाई धोका दिनेछ। तिनीहरू दुखित भए अनि पालै पालो उहाँलाई के त्यो म हुँ भनी सोध्न लागे। मित्र, यहाँ प्रभु येशू आफूलाई धोका दिने मित्र शत्रुको बारेमा कुराकानी गरिरहनु भएको छ र यस कथनले सबैलाई चकित तुल्यायो, छक्क पार्यो र दोषी भावनातिर डोर्यायो कि त्यो व्यक्ति म होइन यो सम्झिँदै। अनि 20 र 21 पदमा, उहाँले तिनीहरूलाई भन्नुभयो, 12 मध्ये एकजना जसले मसँग थालमा रोटी चोपिरहेछ, किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिए बमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुने थियो। हजुर, यो यहुदा इस्करियोत थिए जसले उहाँलाई धोका दिने निर्णय बनाएका थिए। यहुदाको उत्तरदायित्व विशाल थियो किनकि येशूसँग 3 सालसम्म रहने तिनले अवसर पाएथे। भजनकारले लेखे भजन संग्रह 41:9 पदमा, मेरो आफ्नै परम मित्र जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खाएथ्यो त्यसले मेरो विरूद्धमा लात उठाएको छ। उहाँले यहुदा इस्करियोतीलाई औल्याउनु भयो र म सोच्दछु कि यहुदा इस्करियोतीले त्यसै बेला त्यस स्थान छोडे। हजुर, प्रभु येशूले आफ्नो मर्नभन्दा केही समय पहिले प्रभु भोजको स्थापन गर्नुभयो। त्यस बेला निस्तारले उहाँको थुमाको रूपमा आगमनको हेर्दथ्यो भने अहिले चाहिँ प्रभु भोजले उहाँको मृत्युतिर हेर्दछ। रोटीले उहाँको शरीरको बताउँछ जुन भाँचियो। यो कुराको याद गर्नुहोस् कि उहाँको शरीरको एउटै हड्डी टुटेन। 22-25 पदमा भनिएको छ, अनि खाइरहनु हुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, ल्याऊ यो मेरो शरीर हो। अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यो नयाँ करारको मेरो रगत हो जो धेरैको निम्ति बहाइन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, म दाकको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। यहाँ थुप्रै कुराहरू छन् जुन म सोच्दछु कि चाखलाग्दा र महत्वपूर्णका छन्। निस्तारको कप निस्तार चाडको अवधिमा वरिपरि धेरै पल्ट गयो। त्यस समयमा तिनीहरूले एक महान लामो भजन गाए। यो स्पष्ट छ कि यो 7 पल्ट वरिपरि गयो, तर उहाँले पिउनु भएन, बरु तिनीहरूसँग प्रभु भोजको स्थापन गर्नुभयो। अहिले प्रभु भोजले 2000 वर्ष पहिले कलवारी क्रुसमा तपाईँ र मेरो निम्ति उहाँले के गर्नुभयो यसतिर हेर्दछ। निस्तारले उहाँको आगमनको हेर्दथ्यो, तर निस्तार ख्रिष्टको 1000 वर्षीय राज्यमा पुनः स्थापित हुनेछ जुन हामी इजिकेलको अगमबाडीमा पढ्छौ। अनि यसको लागि कारण चाहिँ म सोच्दछु यो हो, 1000 वर्षीय राज्य युग अवधिमा उहाँको आगमनको सम्झना हुनेछ। जब यो पहिलोपल्ट स्थापन गरियो यसले उहाँको आगमनतिर हेर्दथ्यो। मित्र, बाँकी पदहरू हामी अर्को दिनमा देख्नेछौ। तबसम्म बिदा चाहन्छु। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।